यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आगामी आषाढ 7 गतेदेखि 9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षीहरूको विरोधको कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक सुचारू बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोल प्रसाद अर्यालले भोलि 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले 2 पटक स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध शुरू गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका सांसद पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाफ दिने जिम्मेवारी पनि प्रधानमन्त्रीकै भएकोले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रूलिङ गर्न माग गर्दै रूलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 वर्षको कार्यकालभरि नियमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नु भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तापक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी बाध्यता नरहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएसँगै छलफल शुरू भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत उचित परिचालन कृषि शिक्षा रोजगारी र आर्थिक विकासको लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बजे बस्नेछ। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित संघीय मन्त्रालयको संख्या 18 कायम गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। यस्तै सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएका 9 परिवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव परिवर्तन मन्त्रालय गठन गरेको छ। त्यस्तै अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको प्रेस विज्ञ दाहालले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषदको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृति गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असाढमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामेछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असाढ 7, 8, र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 असाढ 7 गते स्थापना भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि गरेको वाचा पत्र अनुसार नीति तथा कार्यक्रम संसदमा पेश भएको र त्यसै अनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिनुभएको छ। काठमाण्डुमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो। मन्त्री डाक्टर वाग्लेले आगामी बजेट ई गवर्नेन्स, डिजिटल डिलिभरी र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिँदै डिजिटल मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव सहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कबल भाड़ा बापतको आमदनी बुझिली बैंक दाखिला नगरी आमदनी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरूद्ध 64,28,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। यस्तै आयोगले तत्कालीन सदस्य सचिवहरू नरहरि तिवारी विरूद्ध 1,04,71,000, गेहेन्द्र बहादुर डाङी विरूद्ध 72,78,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले तत्कालीन लेखाधिकृत हरिबहादुर छेत्री की श्रीमती सीमा कुमारी चन्द छेत्री विरूद्ध 2,90,96,000 र तत्कालीन सहलेखापाल खड़क बहादुर राणा विरूद्ध 2,94,78,000 रूपैयाँ भन्दा बढ़ी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुर धाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैको पहुँच पुर्याउने प्रतिबद्ध रहेको र यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबै अनुरोध गर्नुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि आज साँझ बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मई 13-15 चीनको भ्रमण गर्न लाग्नु भएको हो। लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङको समय अनुसार आज 7:50 बेजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् 2017 नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो। अब आर्थिक समाचार।
पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढ़ेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य शहर क्षेत्रमा 5-तारे, 4-तारे र 3-तारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देहीमा 5-तारे सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सड़क खण्डमा नयाँ 5-तारे होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5-तारे होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी समेत बढ़ेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 MW क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशयुक्त सो जल विद्युत आयोजनाबाट वार्षिक 520.78 करोड विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढ़ाएको चितवनका उद्योगी व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका उद्योगी व्यवसायहरूले बताउनु भएको हो। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नीति तथा कार्यक्रम उद्योगीको पक्षमा आएको आफूले पाएको बताउनुभयो। चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नीति तथा कार्यक्रम सकारात्मक रहेको तर ती विषयहरू बजेटमा समेटिनु पर्नेमा जोड दिनुभयो। क्षेत्रीय होटल संघ सौराका उपाध्यक्ष गुणराज थपलिया नीति तथा कार्यक्रमले निजी क्षेत्रले आश गरे जति नभए पनि केही राहत दिने गरी आएको उल्लेख गर्नुभयो। सरकारी लगानीको नेपाल टेलिकमले 18.80 करोड रूपियाँले नाफामा वृद्धि गरेको छ। आर्थिक वर्ष 82-83 को त्रैमासिक सम्मको अपरिष्कृत विवरण अनुसार कुल सञ्चालन आय 2.42% र मुनाफा 1.32% बढेको देखाइएको छ। नौ महिनामा नेपाल टेलिकमले 25.92 करोड सञ्चालन आय गरेको छ। यस अवधिमा कुल आय भने 28.85 करोड रूपियाँ बराबर भएको छ। तेस्रो त्रैमासिकसम्म खुद नाफा समेत 56.24 करोड रूपियाँले बढेको नेपाल टेलिकमले उल्लेख गरेको छ। अर्का खाँचीको छत्रदेव गाउँपालिकाका युवाहरूले बाँझो जमिनमा आलु र धान खेती गर्न शुरू गरेका छन्। गाउँपालिकाका सरीखोला स्थित परशुरामेश्वर गुठीको 20 रोपनी बाँझो जमिन उपयोग गर्दै त्यहाँका युवाहरूले यस वर्ष आलु खेती गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यसपटक स्थानीय युवाहरूले करिब 30 क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा 3 स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढ़ेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लीग 2 श्रृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउन्डेशनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा सकिएको छ। बुधबार विराटनगर 6 स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा इक्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाड़ी क्वालिटीकी टीका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर क्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बोलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाड़ी बागमतीकै लक्ष्मीमाया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरूष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आगामी आषाढ़ 7 देखि 9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित पाँच जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।